بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ہمارے رسول صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث تھی کہ اور اس میں بعد میں بقیہ معصومین نے بھی یہ چیز بیان کی ہے کہ ہمارا بارہواں فرزند جو آئے گا وہ دنیا کو عدل و انصاف سے اس طرح سے پاک کر دے گا اور بھر دے گا جیسے یہ ظلم و جور سے بھری ہوگی. باقاعدہ جملہ ہے, الذی یملا الارض قسطا وعدلا بعدما ملئت ظلم و جورا. تو اب جب امام حسن عسکری علیہ الصلوۃ والسلام کا انتقال ہونے لگا تو اگرچہ یہ ذمہ داری باقی ائمہ نے بھی بہت اچھے طریقے سے نبھائی, مگر گیارہویں امام پر سب سے بھاری ذمہ داری تھی کہ کیسے غیبت کا بھی اعلان کیا جائے اور اپنے فرزند کی حفاظت بھی کی جائے. چونکہ یہ بات ساری دنیا کو معلوم تھی کہ اگر بارہواں آ گیا تو وہ دنیا کو عدل و انصاف سے بھر دے گا. چنانچہ اس وقت کے جو حکمران تھے وہ اتنے خوفزدہ تھے کہ اب ہمارا اقتدار ختم ہونے کا وقت آ گیا ہے, لہذا انہوں نے اپنی جانب سے بھرپور کوشش کی تھی کہ بارہواں یا تو پیدا ہی نہ ہونے پائے, اور اگر پیدا ہو بھی تو فوراً ہی اسے قتل کر لیا جائے. تو گیارہویں امام پر یہ بڑی بھاری ذمہ داری تھی کہ اپنے فرزند کی حفاظت بھی کریں اور پھر غیبت کا اعلان بھی کریں. چنانچہ یہ دونوں طرف کی ذمہ داریوں کا نبھانا کہ ایک طرف لوگوں سے اپنے فرزند کا تعارف کروانا اور ساتھ ساتھ ان کو غائب بھی رکھنا, ان دونوں کے درمیان ایک توازن قائم کرنا, یہ بڑا مشکل مرحلہ تھا جو گیارہویں امام نے بہت ہی اچھے انداز سے اپنے زمانے میں پیش کیا. اگر فرض کیجئے کہ لوگوں کو پتہ چل جاتا تو ایسی صورت میں امام کے قتل ہونے کا اندیشہ تھا, اور یہی وہ وجہ ہے کہ مسلمانوں میں بہت بڑا اختلاف پیدا ہو گیا کہ انہوں نے کہا کہ بارہواں پیدا ہی نہیں ہوا ہے. اکثریت مسلمانوں کی اس بات کے قائل ہے جو یہ کہتے ہیں کہ بارہواں آئے گا تو صحیح, اور وہ معصوم کی ہدایات کے مطابق اور ان کی روایات کے مطابق عدل و انصاف سے زمین کو بھر دے گا, مگر وہ ابھی پیدا ہی نہیں ہوا, وہ پیدا ہوگا تو اس کے بعد یہ کام کرے گا. وجہ یہی تھی کہ امام کو دونوں جانب کا توازن برقرار رکھنا تھا, ایک تو یہ کہ اپنے فرزند کی حفاظت کرنی تھی اور ساتھ ساتھ یہ کہ اپنے فرزند کا تعارف بھی کرانا تھا کہ جی بارہواں پیدا ہو گیا ہے اور وہی غیبت میں جائے گا. لہذا اس توازن کو برقرار رکھنے کے لیے امام نے اپنے فرزند کی حفاظت بھی کی اور اکثر لوگوں سے پوشیدہ رکھا, مگر کچھ لوگوں کو اس کے کچھ رموز بتا دیے, جسے کہا جاتا ہے کوڈ ورڈز بتا دیے. جیسے امام کا ایک خادم تھا ابو الادیان, وہ عام طور پر امام کے خطوط دوسرے شہروں میں لے جایا کرتا تھا اور وہاں سے خطوط لایا بھی کرتا تھا, اور ساتھ ہی ساتھ جو وجوہات ہیں, دوسری رقم ہے یا دوسرا سامان ہے, وہ بھی امام کی خدمت میں لا کے پیش کرتا تھا. جب امام سے ملاقات کرنے کے لیے آیا تو امام نے سارے خطوط اس کے سپرد کیے, مگر ساتھ یہ بھی بتا دیا کہ جب تم 15 دن کے بعد پلٹ کر واپس آؤ گے تو میرے گھر سے گریا اور زاری کی آواز سنو گے اور آہ پھگا کی آواز بلند ہوگی. یہ سمجھ گیا کہ امام یہ کہنا چاہتے ہیں کہ میں اس دنیا سے رخصت ہونے والا ہوں. تو فوراً ہی اس نے سوال کیا کہ مولا آپ کے بعد کون ہوگا, مطلب یہ تھا کہ آپ کے بعد اب امامت کس کے سپرد ہوگی. اب یہ بتانا امام کے لیے ممکن تھا, وہ گھر کے اندر سے اپنے بارہویں فرزند امام مہدی علیہ السلام کو بلا کر اس کے سامنے پیش کر سکتے تھے, کھڑا کر سکتے تھے کہ یہ میرا فرزند ہوگا جو آئندہ امام بنے گا, مگر امام نے ایسا نہیں کیا, اس لیے کہ دونوں طرف کا توازن برقرار رکھنا تھا, امام کی غیبت کا بھی خیال رکھنا تھا اور ساتھ ساتھ یہ بتانا بھی تھا کہ بارہواں میرے بعد ہی ہوگا اور وہ عالم انسانیت کا بلکہ پوری کائنات کا امام بھی ہوگا. چنانچہ امام نے کچھ رموز سے کام لیتے ہوئے, کوڈ ورڈ سے کام لیتے ہوئے اس کو سمجھایا کہ جو میرے خطوط کا جواب دے گا یا جو خطوط کا مطالبہ کرے گا وہ بارہواں ہوگا. اس نے کہا مولا کچھ اور بتائیے, یعنی سمجھنا آسان نہیں تھا. چنانچہ اس نے کہا مولا کچھ اور بتائیے, امام نے جواب دیا کہ جو میری نماز جنازہ پڑھائے گا وہ میرا نائب ہوگا اور وہ امام وقت ہوگا. थोड़ी देर के बाद उसने कहा, मौला कुछ और बताइए। तो ये बताए कि थैली में कितनी रकम है, वो इमाम होगा। ये कहता है कि तीन मैंने रुमूज और असरार के सवालात इमाम से किए थे, बाद में इमाम का ऐसा रोब तारी हुआ कि मैं मजीद सवाल ना कर सका। 15 दिन के बाद जब पलट के आया तो मैंने देखा कि इमाम के घर से गिरियाउजारी की आवाज बुलंद हो रही थी और इमाम के भाई जाफर वहां मौजूद थे और लोग जनाब जाफर से ताजियत कर रहे थे और लोग ये समझ रहे थे कि इमाम के बाद अब चूंकि उनकी कोई औलाद तो है नहीं और वही वो तासुर है कि जो आज तक मुसलमानों में चला आ रहा है कि लोग ये समझ रहे हैं कि इमाम की कोई औलाद तो है नहीं। उस जमाने में भी ये कसरत से समझा गया और लोग जाफर ही से ताजियत कर रहे थे, चुनांचे ये भी आके बैठ गया। जब ये आके बैठा तो कुछ देर के बाद इमाम की नमाज जनाजा का वक्त आया, जाफर आगे बढ़े और इमाम की नमाज जनाजा पढ़ाना चाहते थे, भाई थे लिहाजा बड़ा हक था। जब ये आगे आके खड़े हो गए तो इसी दौरान में एक छोटा सा बच्चा मकान के अंदर से निकल के आया और उसने कहा कि चचा आप हट जाइए, नमाज जनाजा पढ़ाने का मेरा हक ज्यादा है। चुनांचे जाफर उस बच्चे की बात सुन के हट गए और उस बच्चे ने नमाज जनाजा पढ़ाई। अबुल अदियान कहता है कि जो इमाम ने 3 अलामतें बताई थी उसमें से एक तो पूरी हो गई, अब बाकी 2 अलामतें मुझे देखना बाकी हैं। थोड़ी देर के बाद एक काफिला आ गया, काफिले वालों ने पूछा कि इमाम कहाँ है, कहा कि इंतकाल हो गया। कहा उनके बाद कौन इमाम है, तो लोगों ने जाफर की तरफ रुख कर दिया कि अब ये इमाम है। ये जाफर की तरफ मुतवज्जे और पूछा कि हम कुछ खुदूद लेकर आए हैं और कुछ रकम भी लेकर आए, मगर हमारा तरीका यह है कि हम खुद इमाम से पूछते हैं कि आप बताइए कि हमारे पास कितनी रकम है, तो अगर आप इमाम वक्त हैं तो आप बताइए कि कितनी रकम है। जाफर जवाब न दे सका। इतनी देर में एक गुलाम घर के अंदर से निकल कर आया और उसने कहा कि जो खुदूत तुम्हारे पास है वो अंदर इमाम मांग रहे हैं, वो उनको देने के लिए खुदूत मुझे दे दो। और वो ये कह रहे हैं कि थैली में 1000 दीनार हैं जिसमें से 10 दीनार ऐसे हैं कि जिसके ऊपर मोहर और निशान मिटे हुए हैं, लिहाजा ये थैली भी मेरे हवाले कर दो। अबू लदियान कहता है कि जो 2 अलामतें इमाम ने बताई थी वो भी पूरी हो गई कि खुदूत मांगने वाला भी कोई आ गया और रकम बताने वाला भी आ गया कि थैली में कितनी रकम है। अबू लदियान कहते हैं कि मैं समझ गया कि जिसके बारे में इमाम ने सारी अलामत बताई थी वो कौन इमाम वक्त हैं, वो हमारे 12वें इमाम इमाम असर वज़मान हजरत मेहदी अलैहिस्सलातु वस्सलाम हमारी रूहें और हमारी जानें उन पर फिदा हों, वो इमाम वक्त हैं। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।